आपको 15 शाबान की शब बहुत बहुत मुबारक हो, इमाम जमा की विलादत आपको बहुत बहुत मुबारक हो। اللهم صل على محمد وآل محمد। आज हमारा सिलसिला सूरह तौबा का चल रहा है और सूरह तौबा के सिलसिले में ये आयतें पढ़ी जा रही हैं। जो अभी मैंने पहली आयत पढ़ी 103 आयत थी। इरशाद रब्बुल जलील हो रहा है कि इनके माल में से ज़कात को कबूल कर लिया करा करो, इससे तुम इनको जाहिर में भी पाक करते और बातिन में भी पाक करते और तुम इनके लिए दुआएं खैर किया करा करो कि इनके लिए दुआएं खैर मुजीब तस्कीन है और खुदा समीउन अलीम है, सुनने वाला और जानने वाला है। तफसीर क्या है इसकी? तफसीर यह है कि अल्लाह सुब्हान व तआला रसूल को कह रहा है कि तुम ये जो उनका जो माल है इसमें से ज़कात ले लिया करा करो। खुज़ मिन अमवालिहिम सदक़तन तुत्ताहिरहुम व तुज़क्कीहिम, इनको तुम ताहिर भी करते हो। अगर तुम इनसे माल की ज़कात लेते हो तो तुम तुत्ताहिरहुम, तुमको ताहिर भी करते हो, ज़ाहिरी पाक भी करते हो, व तुज़क्कीहिम बातनी पाक भी करते हो और उनके लिए तुम दुआएं खैर करो क्योंकि तुम्हारी दुआ उनके लिए मुझे पे तस्कीन है और खुदा जानने वाला समीउन अलीम है, सुनने वाला और जानने वाला है। अल्लाह सुब्हान व तआला बता रहा है कि सदकात और खैरात का कितना ज्यादा इंपॉर्टेंस है। कहा गया तुम देखो सदकात दोगे, खैरात दोगे, जकात दोगे तो मैं तुम्हें ताहिर भी करूंगा, बाहरी पाक भी करूंगा और अंदर से भी पाक करूंगा, दोनों पाकीज़गियां मैं तुम्हें दूंगा। जब ये दोनों पाकीज़ियाँ दूंगा उसके बाद रसूल अकरम तुम्हारे लिए दुआ करेंगे। रसूल अकरम की दुआ तुम्हारे लिए मुझे भी तस्कीन है और खुदा सुनने वाला और जानने वाला है। अज़ीज़ गिरामी, पाक होना है तो आप माल खर्च करें। पाक लोग ही मौला के असहाब में से होंगे। कुर्बानियाँ दें, अल्लाह सुब्हान व तआला कह रहा है। इसकी तफसीर जो बयान की गई है, इस तफसीर में क्या है? तफसीर में यह कि जब आप माल खर्च करते हैं खुदा के लिए तो आपके अंदर से जो बुराइयां हैं, कंजूसी की, बुख्ल की, खौफ की, ग्रीड की, लालच की, वो खत्म होती। एक तो जक्की हुआ आप अंदर से पाक हुए, बाहर से कैसे पाक होते हैं? अगर आपने खुम्स दिया, आपने अपने कपड़ों का खुम्स दिया तो कपड़े पाक हो गए, मकान का खुम्स दिया तो मकान पाक हो गया, पानी का खुम्स दिया तो पानी पाक हो गया। अगर आपने खुम्स ना दिया तो कुछ भी ताहिर नहीं है। तो आप ताहिर भी करें, आप बाहर से ही पाक करो, अंदर से ही पाक करें। जब पाक करोगे तो रसूल अकरम दुआ करेंगे। तफसीर में है कि जब रसूल अकरम को लोग सदकात और खैरात लेके आते थे ताकि वो लोगों में बांटे तो रसूल अकरम को लिए दुआ किया करते थे, सलामती की दुआ करते थे। एक दुरूद पढ़ रहे इसके आगे अल्लाह बयान करता है अलम यालमु अन्नल्लाहु यक़बुदुल तौबते अन इबादिही व यख़ुदुस सदक़ात व अन्नल्लाहु तव्वाबुर रहीम। क्या तुमको ये नहीं अलम यालमु, क्या तुम लोग ये नहीं जानते? अलम यालमु, क्या तुम लोग ये नहीं जानते खुदा ही अपने बंदों की तौबा कबूल करता है और सदक़ात यानी कि माल को लेता है, खैरात कबूल करता है। वह अन्नल्लाहु तव्वाबुर रहीम, और खुदा तवाब भी है, तौबा कबूल करने वाला भी है और रहमान भी है, रहीम भी है, बख्शने वाला भी है। दुरूद पढ़ते हैं अल्लाहुम्मा सल्लि अला मुहम्मदिन व आले मुहम्मद। जंग तबूक के बाद लोग रसूल अकरम के पास आए कि हम जंग तबूक में न जा पाए, आप हमें बख्श दें, आप हमारी तौबा कबूल करें। तो आयत नाजिल हुई अलम यालमु अन्नल्लाहु यक़बुलु तौबत अन इबादिही, क्या तुम नहीं जानते कि खुदा बंदों की तौबा कबूल करता है, रसूल कबूल नहीं करेगा? ये काम मेरा है, ये काम रसूल का नहीं है तौबा कबूल करने का। ये तौहीद की तरफ पलट के आजीजान गिरामी, तौहीद समझे। अल्लाह ने कहा कि अल्लम यालमु अन्नल्लाहु यक़बुलु तौबत अन इबादिही व यख़ुदुस सदक़ात, तौबा भी कबूल करने वाला मैं हूँ, मैं खुदा वाहिद हूँ, तौबा कबूल करने वाला मैं हूँ और खैरात लेने वाला भी मैं बैठा हूँ। मुझे खैरात दो तो मैं तुम्हें पाक करूंगा। पाक रसूल का काम है आयतें पढ़ के सुना देना। ताकि तुम पाक हो, लेकिन अगर तुमने आयत में अमल ना करा, कुर्बानियां नहीं दी, तो ना तो मैं तुम्हारी तौबा कबूल करूंगा ना मैं तुम्हें पाक करूंगा। ये फिलासफी है इस्लाम की, सूरह तौबा की ये फिलासफी है कि हम तौहीद की तरफ पलटेंगे, तौबा खुदा कबूल करेगा। यह काम खुदा के जिम्मे है तौबा कबूल करने का। अलम या आलम, क्या तुम ये लोग नहीं जानते कि खुदा ही अपने बंदू की तौबा कबूल करता है, सदका लेता है। वो अन्नल्लाह हुआ तवाब और रहीम, बता रहा है वो तवाब भी और रहीम भी है। उसकी रहमत से ना उम्मीद ना होना, ये जब गुनाह करना तो ना उम्मीद ना हो जाना, दुरूद पढ़ दें। हदीस में रसूल अकरम का इरशाद है कि सारे जो आपके आमाल होते हैं फरिश्ते कबूल करते हैं, सिवाय सदके के। सदका खुद अल्लाह अपने हाथ से लेता है, सदका खुद खुदा अपने हाथ से लेता है। अगर आपको पाक होना है तो सदका दें। पहले जब आप सदका देते हो तो खुदा के पास जाता है, फिर लेने वाले के पास जाता है। तफसीर में यह है कि जब यह है कि क्या तुम ये नहीं जाते खुदा ही अपने बंदू की तौबा कबूल करता, सदका देता है, खुदा सदका देता है ना। कैसे लेता है खुदा सदका? तफसीर में है कौन लेता सदका? अल्लाह क्या लेता है? क्या अल्लाह के हाथ क्या है? अल्लाह के हाथ रसूल अकरम है, अल्लाह के हाथ इमाम जमा है, अल्लाह के हाथ तफसीर में है वो जो नीडी इंसान है उसके हाथ है। तफसीर की बात कर रहा हूं आपको, ये हाथ अल्लाह के हाथ बन जाते हैं। अल्लाह हमको सबको हिदायत दे कि हम माल खर्च करें खुदा की राह में, दूध पड़ दें। मोहम्मद 15 शाबान की शब में हम दुआ करें अल्लाह सुब्हानहु व तआला हमारी तौबा को कबूल करे। अल्लाह तौबा के बारे में दो हदीस पढ़ता हूँ मैं, दुरूद पढ़ दें। पहली हदीस तौबा के बारे में, मौला मुत्तकियान कूफे की मस्जिद के मेंबर में फाइज थे और मौला ने खुद इरशाद फरमाया कि गुनाह तीन तरह के होते हैं। फिर खामोश हो गए तो एक आदमी ने कहा कि मौला आपने कहा था गुनाह तीन तरह के होते हैं। मौला ने कहा मुझे मालूम है लेकिन मुझे सांस में थोड़ी तकलीफ थी, मैं खामोश हो गया था। ये अलकाफी का वॉल्यूम 2 पढ़ के सुना रहा हूँ मैं आपको इस वक्त। कहा देखो पहला गुनाह वो होता है जिसकी सजा खुदा दुनिया में दे देता है। जिस गुनाह की सजा खुदा दुनिया में दे देता है, खुदा उसकी सजा आखिरत में नहीं देता है। ये गुनाह वो होता है, अल्लाह इससे कहीं बाला बढ़ता रहे कि उसकी सजा दोबारा दे। दूसरा गुनाह होता है एक बंदे के दूसरे बंदे पर जुल्म करना, उसको खुदा बख्शता नहीं है, उसकी प्रोसेस की जाएगी, उसका इंसाफ किया जाएगा। मौला ने फरमाया और तीसरा गुनाह वो होता है जो पोशीदा गुनाह जो अल्लाह छुपाए हुए है, वो छुपाए हुए है। अब हम जिंदगी डरते हुए निकालते हैं कि उस गुनाह का हमारे साथ क्या सुलूक होगा, खुदा हमको हमारी रहमत मिलेगा या उससे हमको अजाब देगा। ये तीन तरह के गुनाह मौला ने बयान करे। एक दुरूद पढ़ दें। रसूल अकरम की हदीस है गुनाह पे, रसूल अकरम ने कहा कि खुदा अज़्ज़ा जवल ने फरमाया है कि मैं जिस बंदे को अपनी रहमत में दाखिल करना चाहता हूं अगर उसके गुनाह होते हैं तो मैं उसको तमाम तरीके से उसको आजमाता हूं, दुनिया में बदन की तफरीक देके, रोजी तंगी करके, खौफ देके, यहां तक के गुनाह ना धुले तो मौत की सख्ती तक दे देता हूं मैं उसको, लेकिन जब मैं उठाता हूं तो पाकीजा उठाता हूं। और खुदा अज़्ज़ा जवल ने फरमाया है, रसूल अकरम कहते हैं कि जिस बंदे को मैं अजाब देना चाहता हूं, जिससे मैं नाराज हूं, अगर उसके आमाल अच्छे हैं तो मैं उसकी जिंदगी तवील कर देता हूं, उसकी रोजी बढ़ा देता हूं और उसको दूसरी खौफों से दूर रखता हूं, आराम की जिंदगी गुजारता हूं, यहां तक कि अगर उसके फिर भी आमाल अच्छे बच्चे हैं तो उसकी मौत आराम से निकालता हूं, रूह आराम से निकालता हूं, फिर उसको मैं जहन्नम की तरफ लेके जाता हूं। खुदा हमको हिदायत दे कि हम तौबा करने वालों में से हों। दुरूद पढ़ दें। अल्लाहुम्मा सल्लि अला मुहम्मद वलि कुली आमलु फसयरल्लाहु अमलकुम व रसूलुहु वल मुमिनून वसतु रद्दु इला आलिमुल गैबी शहादत फयुनब्बिकुम बिमा कुंतुम तअमलून। इनसे कह दो कि अमल किए जाए, खुदा रसूल और मोमिनीन सब तुम्हारे अमल देख लेंगे, फिर तुम गायब और जाहिर के जाने वाले खुदा की तरफ लौटाए जाओगे। اور جو کچھ تم کرتے ہو تمہیں بتا دے گا. ایک ایک عمل اللہ سبحانہ و تعالیٰ رسول اکرم اور ائمہ طاہرین دیکھتے ہیں ہمارے. یہ 15 شعبان کی شب ہے, گریہ کی شب ہے کہ ہم ہمارے عملوں کو صاف کریں, عمل صالح پیدا کریں تاکہ امام کے اصحاب میں شامل ہو سکے. ایک ایک عمل, چھٹے امام کی حدیث سے درود پڑھے, صلی اللہ علیہ محمد, رسول اکرم کو ایزا نہ دیا کرا کرو. کہا کہ مولا رسول اکرم کو کیسے ایزا دیتے ہیں؟ کہا کہ جو تم گناہ کرتے ہو, جو عمل کرتے ہو, رسول اکرم کے سامنے حاضر کیے جاتے ہیں, اور جب تم گناہ کرتے ہو تو رسول اکرم کو اذیت ہوتی ہے, رسول اکرم کو اعمال حاضر کیے جاتے ہیں. ائمہ طاہرین امام زمان کے سامنے اعمال آتے ہیں, ہر جمعرات آتے ہیں, بعض تفاسیر میں کہ روزانہ آتے ہیں. ہمارے ایک ایک عمل خدا واحد کو, رسول اکرم کو اور ائمہ کو پہنچتے ہیں. اللہ سبحانہ وتعالی ہمارے اعمالوں کو پاک کرے. درود پڑھتے ہیں, اللہم صلی اللہ محمد وآل محمد. اس تفسیر کا سلسلہ میں تھوڑا آگے اور چلاتا ہوں. اس سلسلے میں مسجد الزرار کا ذکر ہے, اور اس سے ہم آج کل کی حالات کو بیان کریں گے, اور اس حالات کے بیان سے ہم امام ظہور کی تیاری کریں گے. امام کے ظہور کی درود پڑھ دیں, اللہم صلی اللہ محمد وآل محمد. والذین اتخذوا مسجد الزرار و کفرا و تخریقا بین المومنین و ارساد لمن حارب اللہ رسوله من قبل ولی یحلفن ان اردنا الا الحسنی واللہ یشہد انہم لکاذبون. بعض لوگ ایسے ہیں جنہوں نے مسجد بنائی ہے اس لیے کہ وہ ضرر پہنچائیں اور کفر کریں اور مومنوں میں تفرقہ ڈالیں, اور اس کو ایسی گھات کی جگہ بنائیں ان لوگوں کے لیے جنہوں نے خدا اور اس کے رسول سے جنگ کی تھی, اور قسمیں کھائیں گے کہ ہمارا مقصد تو صرف بھلائی کرنا تھا, خدا گواہی دیتا کہ یہ لوگ جھوٹے ہیں. ارے اللہ اکبر, اللہ اکبر, کتنے بد نصیب وہ لوگ تھے جن کے لیے خدا نے آیت کی واللہ یشہد انہم لکاذبون. دنیا کے بدترین بد نصیب لوگ تھے جن کے لیے خدا نے خوش شہادت دی واللہ یشہد انہم لکاذبون, خوش شہادت دی. ارے کتنے بد نصیب لوگ تھے وہ, سوچے آپ, قرآن حکیم میں آیت نازل کر کے اللہ نے شہادت دی ان بدبختوں کے لیے. تفسیر میں کیا ہے اس کے لیے, اس میں تفسیر میں کیا ہے اس کے لیے کہ منافقین تھے مدینہ کے جنہوں نے ایک مسجد بنائی تھی, اور ان کا سرغنہ ابو امیر تھا جو کہ ایک نصارہ تھا اور ابو سفیان کا دوست تھا. جب جنگ احد ہوئی تو اس میں مسلمانوں کے خلاف لڑا تھا وہ, جب فتح مکہ ہوئی تو بھاگ گیا تھا, اور کوشش اس کی یہ تھی کہ یہاں مسجد بنے مدینہ کے باہر, اور بعد میں کسی طرح سے رومی فوج کو یہاں لے آئے. یہ لوگ گئے کیا رسول اکرم, ان منافقوں نے جب مسجد بنائے گا یا رسول اکرم آپ آ گئے اس میں نماز پڑھائیں, تو وحی نازل ہوئی, آیت نازل ہوئی. تو اس مسجد کی نشانی کیا بتائی اللہ سبحانہ وتعالیٰ نے, ذرارا و کفرا و تفریق بین المومنین. خدا کو وہ مسجد پسند نہیں جس سے کہ اسلام کو نقصان پہنچے اور کفر پھیلے اور مومنین کے اندر سیپریشن ہو جائے, مومن کے اندر سیپریشن ہو جائے, اور نہ مسجد ایسی بنے کہ اس میں اسلام کے دشمنوں کو فائدہ ہو. آج کل کی مسجدوں کے بارے میں آپ کی کیا رائے, جن مسجدوں سے یہ سکھایا جاتا ہے کہ انسانیت کا ناحق قتل کرو اور کفر کے دعوے کرتے ہیں مسلمانوں پر, اور آپس میں امت میں جھگڑا کرواتے ہیں جس سے دشمنان اسلام کو فائدہ پہنچتا ہے. ان کے دل آپس میں ملتے جلتے ہیں, ان کے دل آپس میں جلتے ملتے جلتے خدا ہی قیامت دن بتائے گا کہ یہ لوگ کہاں کھڑے تھے. درود پڑھتے ہیں, اللہم صلی اللہ محمد علیہ, لا تقم فیہ ابدا, لا تقم, ایک درود پڑھ دیں, لا تقوم فیہ ابدا. اے رسول, تم اس مسجد میں جا کے کبھی کھڑے بھی مت ہونا. لم مسجد اس سے اللہ تقوی من اول یومن احق ان تقوم فيه فيه رجال يحبون ان يتطهروا والله يحب المتطهرين. درود پڑھ دیں.
اللهم
صل على محمد وعلى محمد. یہ آیات بہت گہری آیات ہے. اس آیات کی بھی اصلاح کریں گے, اس کی تفسیر کریں گے. لا تقوم فيه ابدا, اس طرح کی منافقوں کی مسجد میں رسول تم جا کے کھڑے بھی مت ہونا. البتہ جس مسجد کی بنیاد پہلے دن سے تقوی پہ ہے وہ اس لائق ہے کہ تم اس پہ جایا کرا کرو, کیونکہ اس میں ایسے لوگ رہتے ہیں جو پاک رہنا پسند کرتے ہیں اور خدا پاک رہنے والوں سے ہی محبت کرتا ہے. درود پڑھ دیں.
اللہم صل علی محمد وآلہ محمد.
عزیزان گرامی, 15 شعبان کی شب ہے اور یہ امام زبان کی پکار ہے کہ ان مسجدوں کو پاک کیا جائے. کون سی مسجد؟ اللہ سبحانہ وتعالیٰ نے مسجد کی کیٹیگری بتا دی کہ ہر مسجد ایک جیسی نہیں ہوتی ہے. کون سی مسجد میں جاؤ جس کی بنیاد پہلے دن سے تقویٰ پہ ہو. لمسجد اسس علی تقویٰ من اول یوم, اس مسجد میں جاؤ جس کی بنیاد پہلے دن سے تقویٰ پہ رکھی گئی ہو, وہ اس لائق ہے تم اس میں جایا کرا کرو, کیونکہ اس میں ایسے لوگ ہیں جو پاک رہنا چاہتے ہیں اور خدا پاک رہنے والوں کو ہی محبت کرتا, دوست رکھتا. اسلامی سینٹر وہ صحیح ہے جس کی بنیاد تقویٰ پہ رکھی گئی ہو. میں بہت بڑی بات کر رہا ہوں ممبر سے, آج کل کے جو حالات ہیں اسلامی سینٹر کئی اس لیے بن جاتے ہیں ایگو کے مسئلے پہ, میرا ایسا جھگڑا ہو گیا میں نے اسلامی سینٹر بنا دیا. یہ ایگو کے بیسس پہ جو اسلامک سینٹر بنتے ہیں وہ الگ ہیں, قرآن کے بیسس پہ جو اسلامک سینٹر بنتے ہیں وہ الگ ہیں. یہ قرآن کی آیت پڑھے سنا دی, سب مومن جا کے قرآن کی آیت پڑھ لیں کہ اگر اسلامک سینٹر بنے تو تقویٰ کی بنیاد پہلے دن سے, اس کی بنیاد تقویٰ خدا بند عالم ہے, تقویٰ خدا بند عالم. اگر اس نے اس نیت سے بنایا سینٹر کہ اس سینٹر سے, اس مسجد سے, امام بارگاہ سے تقویٰ ہوا خدا کا, تو صحیح ہے. اور اس کی نشانی میں بتا دی اللہ نے, یہ تقوی کے جو سینٹر ہوں گے اس کی نشانی کیا ہے, اس میں ایسے لوگ رہتے ہیں جو پاک رہنے کو پسند کرتے ہیں. پاک رہنے کو پسند کرنے لوگ کون ہوتے ہیں؟ انسان پاک کیسے ہوتا ہے؟ مومن پاک کیسے ہوتا ہے؟ قرآن میں بار بار آیا کہ ہم نے یہ رسول جو بھیجے ہیں جو تم کو آیتیں ہماری پڑھ کے سناتے ہیں تاکہ ہم تم کو, وہ تم کو پاک کریں. قرآن پڑھا گیا سنا گیا تو پاکیزگی کی امکان ہے, قرآن سے پروو ہو گیا. ایک تو یہ کہ قرآن پڑھا گیا اور سنا گیا, قرآن میں بار بار ہے ہمارا رسول قرآن پڑھ کے سناتا ہے تاکہ تمہیں پاک کریں. ایک تو پاکیزگی ہے, اور ایک پاکیزگی کیا تھی تم نے پڑھ لی تھی, تو طاہر ہوں و تو زکی ہوں, مال دو گے تو پاک ہو جاؤ گے, مال دو گے تو پاک ہو جاؤ گے. تو پاکیزہ لوگ کون ہیں؟ پاکیزہ لوگ وہ ہیں جو کہ قرآن حکیم کو سنتے اور سناتے ہیں. ایک تو وہ ہوا, ایک تو ہوا قرآن حکیم, اور دوسرا ہوا جن کے ان پاکیزہ ہستیوں کی اطاعت کرتے ہیں جن کی شان میں آیت عطیر نازل ہوئی, ولایت اہل البیت میں داخل ہوں, ولایت اہل البیت میں داخل ہوں, قرآن حکیم کو دل پہ لینے والے ہوں, اور یہ لے کے جب وہ اپنی قربانیوں کو پیش کریں. صدقہ خیرات کیا ہے؟ قربانیاں ہیں. جب اللہ سبحانہ وتعالیٰ کا رسول تم اس مسجد میں جایا کرو جہاں تقویٰ ہو, تو امام اعظم کون سی مسجد میں آئیں گے؟ تقویٰ کی مسجد میں آئیں گے نا. اہل البیت اطوار کون سی مسجد میں آئیں گے؟ کون سے اسلامک سینٹر میں آئیں گے؟ جہاں تقویٰ ہو. امام حجت ہے نا, 11 اماموں کے حجت کون ہے؟ بی بی سیدہ ہے نا. درود پڑھ دیں.
اللہم صل علی محمد.
مومن سے پوچھتا ہوں, بی بی سیدہ کس طرح کے سینٹر میں تشریف لائیں گی اس آیت کے ذیل میں؟ پوچھتا ہوں مومن سے, خود آیت پڑھ لے, اس سینٹر میں بی بی تشریف لائیں گی جس سینٹر کی بنیاد پہلے دن تقویٰ پہ ہو, جہاں قرآن پڑھایا جائے اور سمجھایا جائے, لوگ سننے والے ہوں. عزیز گرامی, اس معاشرے کی اصلاح ضروری ہے. ہم جب اس ممبر پہ بیٹھے تو دیکھیں معاشرے میں مسئلے کیا چل رہے ہیں. امام کے جانے کی تیاریاں کیا ہو رہی ہیں؟ آج آپ سینٹروں میں جا کے دیکھیں گے قرآن کتنا کم پڑھا جاتا ہے. آپ سال بھر دیکھیں گے بیٹھ کے, اگر آپ نوٹ کریں ممبر سے کتنی عادتیں پڑھی گئیں, یا 10 سال کی آپ اسٹڈی کریں گے ممبر سے کتنی عادتیں پڑھی گئی, تو معلوم ہی پڑتا ہے چند آیتیں ہر سال پڑھی جاتی ہیں اور وہی دہرائی جاتی ہیں. جب چند آیتیں پڑھی جاتی ہیں اور وہی دہرائی جاتی ہے تو ہم پاک کس سے کر رہے ہیں کمیونٹی کو؟ ایک تو یہ مسئلہ ہوا, دوسرا یہ کہ کیا کمیونٹی قرآن کو سننے کے لیے راضی ہے کیا, پاک ہونے کے لیے راضی ہے کیا کہ جب قرآن پڑھا جاتا ہے کیا وہ سنتے ہیں؟ عزیزان گرامی, امام زما کے لیے اگر آپ کو مسجد بنانا ہے تو پڑھنے والے ہو قرآن کے اور سننے والے ہو قرآن کے, جو اہل بیت سے منسلک ہو کے قربانیاں دیں, ایک درود پڑھ دیں. آخری آیت بات ختم. افمن اسس بنیانہ علی تقوی من اللہ ام من, ایک بار درود پڑھیں,
اللہم صلی اللہ محمد
محمد. افمن اسس بنیانہ علی تقوی من اللہ و رضوان خیر ام من اسس بنیانہ علی شفا جرو فنہار فنہارا بہا فی نار جہنم واللہ لا یہدی القوم الظالمین. درود پڑھ دیں, اللہ سبحانہ تعالیٰ نے امام الزمان کے اصحاب کی ڈیفینیشن دے دی اس میں. یہ ابھی مسجد کی بات کر رہی تھی, اب اللہ نے اس بات کو کھول کے بیان کر دیا. بھلا اس شخص کی عمارت کی بنیاد بہتر ہے جس نے اس کو خدا کے خوف اور رضامندی پہ رکھی, یا اس شخص کی عمارت کی بنیاد جس نے اس کو گرتی ہوئی کھائی پہ رکھی کہ دوزخ کی آگ میں لے گری اور خدا ظالم کو ہدایت نہیں دیتا؟ درود پڑھ دیں,
اللہم صلی اللہ محمد وآلہ.
آج کل چیخ پکار ہو رہی شیعہ کس طرح کے بننا, اس نے اللہ سبحانہ وتعالیٰ نے جواب دے دیا کہ شیعہ بنو تو کیسے بنو, شیعہ بنو تو چوتھے امام کی پیروی کرو. ایک درود پڑھ رہے ہیں, مولا کا ذکر ہے, درود پڑھیں,
اللہم صلی اللہ محمد وآلہ.
چوتھے امام کو اگر صحیح سجادے میں آپ پڑھیں گے, افمن اسس بنیانہم علی تقوی من اللہ و رضوان خیر, چوتھے امام کو آپ پڑھیں گے صحیح سجادیہ میں تو یہ آیت ظاہر ہوتی ہوئی دکھتی ہے. بھلا اس شخص کی عمارت کی بنیاد بہتر ہے جس نے اس کو خدا کے خوف اور رضا مندی پر رکھا. خدا کا خوف اور رضا مندی دیکھنا تو صحیح سجادیہ کھول کے پڑھ لیں آپ. پہلا خدا کا خوف ہے, اسے خدا کی رضا مندی ہے. مولا نے جس طرح سے خدا کا خوف بیان کرا ہے, جس طرح سے گڑ گڑا ہے مولا, اس طرح سے ہم گڑ گڑا ہے, اور جس طرح سے امید رکھی خدا سے رضوان خیر ان کی, وہ امید ہم رکھیں. حدیث میں ہے کہ مومن کے قلب میں خدا کا خوف اور خدا کی امید برابر کی ہوتی ہے. ہمارا خوف جتنا بڑھے گا اتنی امید بھی بڑھے گی. عزیزان گرامی, آپ جتنا خدا کا خوف بڑھائیں گے, خدا کا یہ فضل ہوتا ہے کہ اتنا ہی قلب میں نور آتا ہے, خدا سے اتنی قربت ہوتی ہے. یہ سوچنا غلط ہے کہ اگر آپ خدا کا خوف دلائے تو لوگ بھاگ جائیں گے. نہیں, جب خدا کا خوف آتا ہے تو خدا کی رحمت سے امید بھی آتی ہے, وہ خدا کا نور بھی آتا ہے, وہ خدا کی قربت بھی آتی ہے, اور دعا میں اثر ہوتا ہے, اور آپ کو آپ کی روح کو معلوم ہوتا ہے کہ آپ کے درجات بڑھ رہے ہیں, قربت خدا اور قرآن حقیقت میں قلب پہ آنا شروع ہو جاتا ہے. یہ امام کے اصحاب بننے کی تیاریاں ہیں. ہم دعا کرتے ہیں خدا بندے سے بحق امام اعظم علیہ السلام کہ ہم سب کو ان لوگوں میں شمار کرے جو پاک رہنا پسند کرتے ہیں, ہماری مسجدوں کو تقویٰ کی مسجد بنائے جس کو خدا پسند کرے. ہماری مسجد کی بنیاد کو ایگو بنی بنی ہو, تقویٰ پہ بنی ہو. ہم دعا کرتے ہیں خدا بندے کریم سے کہ ہم کو صدقات و خیرات دینے کی طاقت دے تاکہ ہمارے گناہوں کو پاک کرے. ہم دعا کرتے خدا بند کریم سے کہ ہم کو رسول کی دعاؤں کا, ہمارے اعمال کو قبول کرے اور رسول کی دعاؤں کا سبب بنائے جو ہماری موجب تسکین ہو. ہم دعا کرتے ہیں امام زمان سے کہ ہمارے امام بارگاہ کو قبول کر کے اس پہ ہمارے امام بارگاہ میں تشریف لائے. اس امام بارگاہ سے قرآن حکیم کا ذکر ہو, اہل بیت کی اطاعت ہو, بی بی تشریف لائے, ہم دعا کرتے ہیں کہ مولا کا ظہور جلد سے جلد ہو. اللہم صلی علی احمد والے ہوں اجل فرج.